यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म श्रिया नेपाल। शुरूमा प्रमुख समाचार। पार्टीमा देखिएको आन्तरिक विवादको समाधान गर्न प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मा दिने नेकपा बैठकको निर्णय। विवाद समाधानका विषयमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीद्वारा उपाध्यक्ष वामदेव गौतमसँग छलफल। मनसून पुनः सक्रिय भएसँगै देशका विभिन्न भागमा बाढ़ी पहिरोका कारण 8 जनाको मृत्यु, 6 बेपत्ता। हिजो एकै दिन काठमाण्डु उपत्यकामा 53 जना कोरोना संक्रमित थपिए। संक्रमित बढ़ेसँगै काठमाण्डु उपत्यका प्रवेश गर्ने हरेक व्यक्तिको कोरोना परीक्षण गरिने स्वास्थ्य मन्त्रालयद्वारा जानकारी। राप्रपा नेता एवं पूर्व मन्त्री सुनिल बहादुर थापा नेपाली कांग्रेसमा प्रवेश। र ईद उल अदाको विदाको समयमा यो साता 3 दिने युद्ध विराम गर्ने विद्रोही तालिबान समूहको घोषणा। समाचार अब विस्तारमा। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा हिजो बसेको बैठकले पार्टीमा देखिएको आन्तरिक विवादको समाधान गर्न प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न अध्यक्ष प्रचण्डलाई जिम्मा दिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि पार्टी प्रवक्ता नारायण काजी श्रेष्ठले अध्यक्ष प्रचण्डले प्रधानमन्त्री एवं अध्यक्ष ओलीसँग छलफल गरी बैठकको अर्को मिति तय गर्ने निर्णय गरेको जानकारी दिनुभयो। यसअघि नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले सचिवालय बैठकको निर्णय र निर्देशन बमोजिम पार्टीका दुई अध्यक्षबीच आवश्यक परामर्श र गृह कार्य गरी प्रस्ताव तय गर्न बाँकी रहेकाले स्थायी समिति बैठक स्थगित गरिएको जानकारी दिनुभएको थियो। सत्तारूढ़ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्र देखिएको विवाद समाधानका लागि 6 बुधे नयाँ प्रस्ताव प्रस्तुत गर्नुभएको छ। पार्टीका दुई अध्यक्ष समक्ष गौतमले 6 बुधे प्रस्ताव राख्दै प्रधानमन्त्री र पार्टी अध्यक्षमा प्रधानमन्त्री केपी शर्मा ओलीकै निरन्तरता आवश्यक रहेको उल्लेख गर्नुभएको उपाध्यक्ष गौतमको निजी सचिवालयले जनाएको छ। उपाध्यक्ष गौतमले हिजो प्रस्तुत गर्नुभएको प्रस्तावमा महाधिवेशनसम्म केपी शर्मा ओली अध्यक्ष रहने र 5 वर्ष प्रधानमन्त्री रहनुहुने उल्लेख छ। गौतमको प्रस्तावमा केपी शर्मा ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधि सभाको यस कार्यालयको बाँकी अवधिभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुहुने र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकार सहित अध्यक्षको जिम्मेवारीमा रहने उल्लेख छ। उपाध्यक्ष गौतमले पार्टीको एकता महाधिवेशन सहमतिमा आयोजना गर्ने प्रस्ताव गर्नुभएको छ। उहाँले पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शमा मन्त्री परिषद पुनर्गठन तथा राजनीतिक तथा संवैधानिक नियुक्ति गर्ने तथा संसदमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नु पूर्व सचिवालयको परामर्श लिनुपर्ने प्रस्ताव गर्नुभएको छ। उपाध्यक्ष गौतमले अबदेखि पार्टीका बैठकहरू पार्टी कार्यालयमा आयोजना गर्न समेत प्रस्ताव राख्नु भएको छ। यसैबीच प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली हिजो साँझ उपाध्यक्ष वामदेव गौतमको निवास भैंसे पार्टी पुग्नुभई उपाध्यक्ष गौतमसँग पार्टीको विवाद समाधान गर्ने विषयमा छलफल गर्नुभएको छ। हाल देशमा मनसून पुनः सक्रिय भएसँगै अविरल वर्षापछिको बाढ़ी पहिरोका कारण देशका विभिन्न जिल्लामा गरी 8 जनाको मृत्यु भएको छ भने 6 जना बेपत्ता भएका छन्। पहिरोका कारण बागलुङमा 3 जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो। उहाँले तामान खोला र खोलेसो बाङका पानबहादुर विकको घर पुरिदा उहाँकी 12 वर्षीय छोरी रीता विक र 13 वर्षीय छोरा खिमबहादुर विकको मृत्यु भएको जानकारी दिनुभयो। निसीखोला गाउँपालिका एकमा पनि स्थानीय कमल परियारको घर पुरिदा उहाँका छोरा 5 वर्षीय समीर परियारको मृत्यु भएको रेग्मीले बताउनुभयो। यस्तै खोलाले बगाएर निसीखोला गाउँपालिका 5 की 67 वर्षीय जयकला घरतीको मृत्यु भएको प्रहरीले जनाएको छ। त्यसै गरी रूकुम पश्चिमको बाँफीकोट गाउँपालिका 9 स्याला खेतमा हिजो पहिरोले घर बगाउँदा 2 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोहीवडाका 22 वर्षीय नवीन सुनार र 16 वर्षीय बलबहादुर सुनार रहेको प्रहरीले जनाएको छ। यसै गरी दार्चुलाको दुहु गाउँपालिका तीन सल्लीमा पहिरोले घर पुरिदा दुईजनाको मृत्यु भएको छ। हिजो दार्चुला तिंकर सड़क भत्किएपछि घरमाथिबाट पहिरो खस्दा घरभित्र रहेका 50 वर्षीय रामदत्त जोशी र उहाँकी श्रीमती 45 वर्षीय इन्द्रादेवी जोशीको मृत्यु भएको हो। छोरा 21 वर्षीय सुनिल जोशीले भागेर ज्यान जोगाएका छन्। दुवैको शवलाई घरभित्रबाट झण्डै 12 घण्टापछि निकालिएको ओडा नम्बर 3 का वडाध्यक्ष लालबहादुर बमले बताउनुभयो। दार्चुलामा असार 15 यता बाढ़ी र पहिरोमा परि 9 जनाले ज्यान गुमाएका छन्। उता कालीकोटको रासकोट नगरपालिका 1 मा पहिरोले घर बगाउँदा एकै घरका 5 सहित 6 जना बेपत्ता भएका छन्। ओडा नम्बर 1 को बडल टोला भन्ने स्थानमा रहेको जय बहादुर साईको घर पहिरोले बगाउँदा साई सहित उहाँकी एक छोरी र एक आफन्त बालिका सहित 5 जना पहिरोमा पुरिएका कालीकोटबाट हाम्रा संवाददाता रत्न कार्कीले जनाएका छन्। कोरोना भाइरसबाट हिजो काठमाडौँ उपत्यकामा 53 जना सहित देशभर 311 जना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हिजोको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले काठमाडौँमा 48, भक्तपुरमा 1 र ललितपुरमा 4 जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। प्रवक्ता डाक्टर गौतमले दिनुभएको जानकारी अनुसार पछिल्लो 24 घण्टामा 5032 नमूनाको पीसीआर विधिबाट परीक्षण गर्दा 311 जनामा संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा संक्रमित हुनेको संख्या 19,063 पुगेको छ। हालसम्म 352,307 वटा नमूनाको पीसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यसै गरी हिजो 121 जना संक्रमित निको भएसँगै कोरोना भाइरस संक्रमण मुक्त भई घर फर्किनेको संख्या 13,875 पुगेको छ। देशका विभिन्न स्थानमा रहेका आइसोलेसन सेन्टरमा 5,139 जना सक्रिय संक्रमित रहेका छन् भने हालसम्म 72.8% संक्रमण मुक्त भएको प्रवक्ता डाक्टर गौतमले बताउनुभयो।
काठमाडौँ प्रवेश गर्ने 3 वटा नाकाबाट COVID-19 को स्याम्पलिङको लागि नमूना कलेक्सन गरिरहेका छौं र आज मिति 2077 साउन 13 गते 4 बजेसम्ममा फर्पिङ नाकाबाट 955, थानकोट नागडुङ्गा नाकाबाट 2,914 र साँगा नाकाबाट 944 गरी जम्मा 4,813 आरटीपीसीआरको लागि स्याम्पल कलेक्सन गरेका छौं। यसको रिपोर्ट प्राप्त भएपछि हामी अविलम्ब जानकारी गराउनेछौ।
यसै गरी हिजो बझाङको बुङ्गल गाउँपालिका ओडा नम्बर 3 का 65 वर्षीय पुरूषको कोरोना भाइरस संक्रमणपछि मृत्यु भएपछि मृत्यु हुनेको संख्या 49 पुगेको छ। मृतक पुरूष भारतको बेंगलोरबाट असार 24 गते घर आएको र साउन 9 गते घरमा मृत्यु भएपछि परीक्षण गर्दा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले जानकारी दिनुभयो। वीरगंजको जगदम्बा इन्टरप्राइजेसका सीईओ सहित थप 3 जनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्ला प्रशासन कार्यालय पर्साले हिजोबाट सो उद्योगलाई सील गरेको छ। अर्को सूचना जारी नभएसम्मका लागि स्थानीय जनप्रतिनिधि तथा सुरक्षाकर्मीको अनुमति बिना उद्योग प्रवेशमा रोक लगाउने गरी उद्योग सील गरिएको सहायक प्रमुख जिल्लाधिकारी ललित कुमार बस्नेतले बताउनुभयो। भारतीय नागरिक लुकी छिपी वीरगंज भित्रिने र चुपचाप बस्ने तथा उद्योगहरूमा काम गर्ने क्रम बढ़दै गएपछि अहिले वीरगंज कोरोना संक्रमणको जोखिममा पुगेको नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर मदन उपाध्यायले बताउनुभयो। सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन घोषणा गरेको लकडाउनको अवधिमा समस्यामा परेका मजदूरलाई चैत महिनाको पूरा तथा वैशाख र जेठको भने 50% पारिश्रमिक दिने सहमति भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ तथा सम्बद्ध सरोकार भएका व्यक्ति तथा समूहको हिजो बसेको संयुक्त बैठकले लकडाउन अवधिमा समस्यामा परेको श्रमिकलाई पारिश्रमिक उपलब्ध गराउने सम्बन्धमा सहमति जुटेको जनाइएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन।
क्यों भाई मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइलेटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाई?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नुपर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि पुनः स्वागत छ। अब बाँकी समाचार। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनबाट पारित भई पेश भएका दुईवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति भण्डारीले नागरिक लगानी कोष ऐन 2047 संशोधन गर्न बनेको विधेयक र संघ प्रदेश तथा स्थानीय तहबीच समन्वय तथा अन्तर सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ। आज अन्तर्राष्ट्रिय बाघ दिवस। बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष 29 जुलाई अर्थात आजको दिनलाई बाघ दिवसका रूपमा मनाउने गरिन्छ। सन् 2022 पाटे बाघको संख्या दोब्बर बनाउने लक्ष्य नजिक नेपाल पुगेको छ। पछिल्लो गणना सन् 2018 अनुसार नेपालमा पाटे बाघको संख्या 335 थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले विकास निर्माणका कार्यलाई अगाडि बढ़ाउँदा बाघ लगायतका वन्यजन्तुलाई पनि सक्ने नकारात्मक प्रभाव न्यूनीकरणका उपाय अवलम्बन गर्नेतर्फ गम्भीर ध्यान दिनुपर्ने बताउनु भएको छ। अन्तर्राष्ट्रिय बाघ दिवसका अवसरमा आज दिनुभएको सन्देशमा राष्ट्रपति भण्डारीले बाघ अवलोकन गर्न आउने स्वदेशी तथा विदेशी पर्यटकबाट राष्ट्रलाई प्राप्त हुने आमदानी अझ वृद्धि गर्न पर्यटनका गतिविधि प्रवर्धन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। अन्तर्राष्ट्रिय बाघ दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारले अन्तर्राष्ट्रिय समुदाय समक्ष बाघको संख्या बढ़ाउन गरिएको प्रतिबद्धता पूरा हुने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले नेपाल बाघको संख्या दोब्बर गर्ने लक्ष्य नजिक रहेको स्मरण पनि गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गर्नुभएका पूर्व मन्त्री सुनिल बहादुर थापा नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ। हिजो कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी सभापति शेरबहादुर देउवाले थापालाई पार्टी प्रवेश गराउनु भएको हो। नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले पार्टीको महाधिवेशन प्रक्रिया आरम्भ भइसकेपछि नेता तथा कार्यकर्तामाथि विभिन्न बहानामा कार्यवाहीको दण्ड चलाउने कार्यले महाधिवेशनको निष्पक्षतामाथि गम्भीर प्रश्न उठेको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न माग गरेका छन्। काठमाण्डुमा उपलब्ध पार्टीका जिल्ला सभापतिहरूको सोमबार साँझ सम्पन्न बैठकले गत निर्वाचनको बेला बागी उम्मेद्वार बन्ने प्रस्तावक समर्थक बस्ने सबैजना विधानत स्वत पार्टीबाट बर्खास्त हुने प्रष्ट व्यवस्था हुँदाहुँदै हालै गरिएको कार्यवाही रोक्न माग गरेको हो। प्रतिनिधि सभा विकास तथा प्रविधि समितिले सार्वजनिक निकायले उपलब्ध गराउनुपर्ने सूचना वेबसाइट इमेल इन्टरनेट मार्फत उपलब्ध गराउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ। राष्ट्रिय सूचना आयोगबाट सम्पादित कार्यहरू र आगामी कार्ययोजनाका विषयमा हिजो भएको छलफलपछि समितिले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन संघीय संसदमा पेश गरी प्रतिवेदनमाथि छलफल हुने नीतिगत व्यवस्था मिलाउन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई निर्देशन दिएको छ। अर्थ एवं संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवड़ाले सार्वजनिक संचार माध्यमलाई सेवामा गुणस्तरीयता वृद्धि गर्न निर्देशन दिनुभएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालय र मातहतका निकायको वार्षिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको हिजो सिंहदरबारमा बसेको बैठकमा मन्त्री डाक्टर खतिवड़ाले जनअपेक्षा अनुसार गुणस्तरीयता र विषयवस्तुको चयनमा ध्यान दिन सार्वजनिक संचार माध्यमहरूलाई निर्देशन दिनुभयो।
क्षमता विस्तार गर्न सकेसम्म कोसिस गर्ने हो, कार्यक्षेत्र पनि विस्तार गर्ने हो, तर परिमाणमा विस्तार गरेर हाम्रो प्रभावकारिता बढ्दैन। त्यो भनेको परिमाण सँगसँगै गुणस्तरमा परिवर्तन हुने गरी हामी जान सक्नुपर्छ। हामीले कतिवटा भाषामा छाप्छौँ, कतिवटा च्यानल प्रयोग गर्छौँ, पेज छाप्छौँ भन्ने कुराले तब अर्थ लाग्छ जब यसबाट सम्प्रेषण हुने समाचार सूचना जानकारी विश्लेषणबाट आम नागरिकहरू सुसूचित हुन्छन्।
संचार मन्त्री डाक्टर खतिवड़ाले सरकारी निकायहरूले सामग्रीको खरिद प्रक्रियालाई प्राथमिकतामा राखेर जनशक्ति विकासको पाटोलाई महत्व नदिएको भन्नुहुँदै कर्मचारीको पेशागत क्षमता र दक्षता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड़ दिनुभयो। मन्त्री डाक्टर खतिवड़ाले मन्त्रालय मातहतका निकायसँग भएको सम्पत्तिको अभिलेख राखी स्रोत साधनको यथोचित व्यवस्थापन गर्नुपर्ने बताउनुभयो। त्यस अवसरमा संचार मन्त्री डाक्टर युवराज खतिवड़ा र मन्त्रालयका सचिव हरिप्रसाद बस्यालबीच चालू आर्थिक वर्षको कार्य सम्पादन सम्झौता भएको थियो। विदेशमा अल्पत्र नेपालीको उद्धारका लागि नेपालका दुई एयरलाइन्स नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले उडान तालिका सार्वजनिक गरेका छन्। यही साउन 16 गतेदेखि शुरू हुने चौथो चरणको उद्धार उडानका लागि नेपाली एयरलाइन्सले यही साउन 24 गतेसम्मको उडान तालिका सार्वजनिक गरेको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको उद्धार उडान तालिका अनुसार नेपाल एयरलाइन्सले युएईको दुबई, कतारको दोहा, साउदी अरेबियाको दमाम र जेदाह, मलेसियाको क्वालालम्पुर र जापानको नारिता समेत गरी 18 चार्टर उडान गर्नेछ। वर्षाका कारण इलामका ग्रामीण सड़क भत्किएपछि यातायात सञ्चालनमा समस्या भएको छ। पहिरोसँगै सड़क भाँसिएर यातायात अवरूद्ध भएकाले यात्रुहरू दिनभरि हिँडेरै यात्रा गर्न बाध्य भएका छन्। इलामबाट संवाददाता सविता पाण्डेको यो रिपोर्ट।
वर्षाका कारण इलामका ग्रामीण सड़क भत्किएपछि धेरैजसो ग्रामीण स्थानमा गाड़ी चल्न सकेका छैनन् भने कतिपय ग्रामीण सड़कमा जोखिमपूर्ण यात्रा गर्न बाध्य बनेका छन्। सदरमुकामसम्म पुग्न सर्वसाधारणले शास्ति बेहोर्नु परेको छ। फाकपोक्तुम गाउँपालिका तीनका स्थानीय उद्धव लामिछाने:
सम्पूर्ण बाटाहरू अहिले वर्षापछिको भेलले गर्दाखेरि सम्पूर्ण अवस्थामा पुगेका छन्। सदरमुकामसम्म जोडिने बाटाहरूको उत्तिकै हालत रहेको छ।
जिल्लाका केही स्थानमा जसो तसो गाड़ी सञ्चालन भएका छन् भने धेरै स्थानमा गाड़ी चलाउन नसक्ने गरी बाटो बिग्रिएपछि जनजीवन प्रभावित बनेको छ। मांगसेबुङ गाउँपालिकाबाट देउमाई नगरपालिकाको मंगलबारेसम्म गाड़ी चलाउँदै आउनुभएका राम कार्की बाटो बिग्रिएपछि एक सातादेखि गाड़ी थन्क्याएर बसेको बताउनुहुन्छ। ठाउँ ठाउँमा पहिरो सँगै सड़क भाँसिएकोले यातायात सञ्चालनमा कठिनाई भइरहेको छ। धेरैजसो ग्रामीण सड़कमा यातायात चल्न नसकेको पूर्वेली जीप तथा ट्याक्सी व्यवसायी सेवा इलामका कार्यालय सचिव सुमन काफले बताउनुहुन्छ। ग्रामीण क्षेत्रमा सड़क अवरूद्ध भएपछि बिरामी परे बोकेर अस्पताल लैजानु पर्ने, केही समस्या परे हिँडेरै गन्तव्य पुग्नुपर्ने बाहेक विकल्प छैन। सविता पाण्डे, रेडियो नेपाल, इलाम।
जाजरकोटमा जंगली च्याउ खाएर गम्भीर बिरामी परेका थप तीन जनाको मृत्यु भएपछि च्याउ खाएर मृत्यु हुनेको संख्या चार पुगेको छ भने चार जनाको उपचार भइरहेको छ। मृत्यु हुनेमा जाजरकोट कुसे गाउँपालिका एक स्याक्रीका टेक बहादुरकी 16 वर्षीय छोरी औसरा, 13 वर्षीय छोरी धनसरा र 11 वर्षीय नातिनी निरुता चलाउने रहेको प्रदेश अस्पतालका मेडिकल विभाग प्रमुख डाक्टर केएन पौडेलले बताउनुभयो। यसअघि सोमबार 3 वर्षीय बालिका अञ्जनाको मृत्यु भएको हो। डडेलधुरामा जंगली च्याउ खाँदा हिजो एक बालकको मृत्यु भएको छ भने चारजना बिरामी परेका छन्। नवदुर्गा गाउँपालिका तीनमा वन जंगलबाट टिपेर ल्याइएको च्याउ खाँदा 8 वर्षीय बालक ललित धामीको मृत्यु भएको प्रहरीले जनाएको छ। पाल्पाको रामपुरमा खीर खाएका 28 बिरामी परेका छन्। रामपुर नगरपालिका 7 मुहटीमा पितृ प्रसादका रूपमा खीर खाएका आफन्त र छिमेकी बिरामी परेका हुन्। सबै बिरामीलाई रामपुर अस्पतालमा भर्ना गरी उपचार गरिएको रामपुर अस्पतालका सूचना अधिकृत रामप्रसाद कोइरालाले जानकारी दिनुभयो। विधायन व्यवस्थापन समितिले योगमाया आयुर्वेद विश्वविद्यालय व्यवस्था सम्बन्धी बनेको विधेयक 2076 विभिन्न विश्वविद्यालयका पूर्व उपकुलपतिसँग छलफल गरेको छ। छलफलमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति डाक्टर हरिमान महर्जनले अन्तर्राष्ट्रिय स्तरमा चिनाउन बाहिरका विश्वविद्यालयसँग पनि सहकार्य गर्ने गरी विधेयक ल्याउनुपर्ने बताउँदै पदाधिकारीको व्यवस्थापन भने अन्य विश्वविद्यालय जस्तै गर्नुपर्नेमा जोड़ दिनुभयो। रानीपोखरी खुला मंच टुडीखेल क्षेत्रको वृहत्तर गुरु योजनामा जमलस्थित यसअघि परीक्षा नियन्त्रण कार्यालय रहेको जग्गामा त्रिचन्द्र कलेजका लागि भवन पुननिर्माण गर्न प्रस्ताव गरिएको छ। राष्ट्रिय पुननिर्माण प्राधिकरणले काठमाण्डुको मौलिकता झल्काउने र खुला ठाउँ निकाल्ने लक्ष्यसहित रानी पोखरीदेखि दशरथ रंगशालासम्मलाई समावेश गरेर गुरु योजनाको प्रस्ताव तयार पारेको छ। सरकारले आर्थिक अनियमितता र निर्धारित समयमा अधिवेशन नगरेको संजीव थापा नेतृत्वको नेपाल रेडक्रस सोसाइटीलाई भंग गरी 33 सदस्यीय नयाँ तदर्थ समिति गठन गरेको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्रस्ताव अनुसार सोमबार बसेको मन्त्री परिषद बैठकले थापा नेतृत्वको रेडक्रसको वर्तमान कार्य समिति भंग गरी डाक्टर नेत्र प्रसाद तिमिल सिन्हाको अध्यक्षतामा नयाँ तदर्थ समिति गठन गरेको हो। नेपाली कांग्रेसका नेता एवं पूर्व उप प्रधानमन्त्री प्रकाशमान सिंहले कोरोनाका बारेमा सत्याग्रहीले राखेको माग तत्काल पूरा गर्न सरकारलाई आग्रह गर्नुभएको छ। कोरोना भाइरसको सबल व्यवस्थापन र जीवन रक्षा गर्न माग गर्दै युवाले वसन्तपुरमा शुरू गरेको सत्याग्रहमा ऐक्यबद्धता जनाउँदै उहाँले कोरोना परीक्षणको दायरा बढ़ाएर सत्याग्रहीले राखेको माग पूरा गर्न आग्रह गर्नुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले 4 लाख रूपियाँ घुससहित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका कार्यालय सहयोगी विश्वनाथ प्रसाद लोध र स्थानीय महेन्द्र प्रसाद यादवलाई पक्राउ गरेको छ। लगातारको वर्षासँगै आएको पहिरोका कारण संखुवासभाको भोट खोला जाने सड़क अवरूद्ध भएको छ। उत्तर दक्षिण सड़क खण्डको मकालु गाउँपालिका 3 को समाचारमा पहिरो खसेपछि सदरमुकाम खाँदबारीबाट भोट खोला गाउँपालिका जाने सड़क खण्ड 15 दिनदेखि अवरूद्ध भएको उत्तर दक्षिण सड़क कार्यालयका प्रमुख इन्जिनियर गौतम कुमार श्रेष्ठले जानकारी दिनुभयो। पछिल्लो समय विपद जोखिम न्यूनीकरणका लागि स्थानीय सरकार सक्रिय बनेका छन्। दाङको बबई गाउँपालिकाले संघ र प्रदेशले तयार पारेको कानून अनुसारका विपद न्यूनीकरणका विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। संवाददाता प्रेम बहादुर रामजा मगरको यो रिपोर्ट।
विपदका हिसाबले नेपाल जोखिमको अवस्थामा रहेको छ। विपद जोखिम न्यूनीकरणका लागि नागरिक स्तरदेखि राज्यका हरेक निकायसम्म कामहरू भइरहेका छन्। बबई गाउँपालिकाका उपाध्यक्ष सावित्री विश्वकर्मा:
बाढी पहिरो आग लागि विपदहरू आउन बित्तिकै हामी आपदा कार्य सञ्चालन केन्द्र मार्फत राहत सहयोग कसरी गर्न सकिन्छ गाउँपालिकाको तर्फबाट गर्ने सहयोगहरू हामीले गरिरहेछौ।
विपद जोखिम न्यूनीकरणका प्रयास धेरै भए पनि उद्धार र पुनस्थापना जटिल बनेको छ। पछिल्लो समय केन्द्र प्रदेश र स्थानीय सरकारले पनि विपद जोखिमको न्यूनीकरणका लागि निरन्तर काम गरिरहेका छन्। बबई गाउँपालिका 4 का स्थानीय नन्दलाल बुढाको बुझाइ यस्तो छ:
बाढी पहिरो यस्तो आगलागी भइराखेका छन् कतिपय ठाउँमा, त्यसको लागि बबई गाउँपालिकाका प्रतिनिधिहरू आफै पुगेर दर्दो गरिगाने अनि सहयोग गर्नुभएछ, धेरै राम्रो छ।
केन्द्र र प्रदेश सरकारले विपद नियन्त्रणका लागि तयार पारेका ऐन कानून निर्देशिका कार्यविधिका आधारमा स्थानीय पालिकाहरूले कार्य गरिरहेका छन्। स्थानीय सरकारले बजेटको व्यवस्थापन कसरी गरिरहेका छन्? फेरि एकपटक बबई गाउँपालिकाका उपाध्यक्ष सावित्री विश्वकर्मा:
त्यहाँको स्थिति हेरेर विपदको क्राइटेरियाभित्र परेर जो घटना घट्छ घटनालाई हेरेर चाहिँ त्यसको मूल्याङ्कन गरेर हामीले खर्च गर्छौँ।
स्थानीयको समस्यालाई ध्यानमा राखेर 3 तहका सरकारले विपद नियन्त्रण र न्यूनीकरणका लागि काम गरिरहेका छन्। 3 तहका सरकारले गरिरहेको कार्यलाई सहयोगी बन्नका लागि जोखिम रहेका बस्ती र त्यहाँका नागरिकले सहयोग गर्न आवश्यक छ। प्रेम बहादुर रामजा मगर, रेडियो नेपाल, घोराई।
जवाफदेहिता निगरानी समितिले चितवनको चेपाङ समुदायमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषी उप कारवाही गर्न माग गरेको छ। समितिमा संयोजक चरण प्रसाईद्वारा हिजो जारी प्रेस विज्ञप्तिमा घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गरी चेपाङ समुदायको सम्मानपूर्वक बाँच्न पाउने अधिकारको संरक्षणका साथै मृतक राजकुमार चेपाङका परिवार र घाइतेलाई न्याय उचित क्षतिपूर्ति तथा पुनःस्थापनाको व्यवस्था गरी दोषी उप कानून बमोजिम सजाय गर्न माग गरिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। तालिबानले ईद उल अदाको मुस्लिम छुट्टीको समयमा शुक्रबारदेखि 3 दिनको युद्ध विराम घोषणा गरेको छ। मंगलबार नै 2 महिनाभन्दा बढ़ी अवधिपछि अफगानिस्तान सरकारले दोस्रो पटक तालिबानसँग वार्ताको प्रस्ताव गरेसँगै उक्त समूहले पर्वका समय पारेर युद्ध विरामको घोषणा गरेको हो। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युरोपमा कोरोना भाइरसको संक्रमणको दोस्रो चरण शुरू हुने खतरा अत्यधिक बढ़ेको बताउनु भएको छ। स्पेनबाट फर्केका पर्यटकलाई 14 दिन क्वारेन्टीनमा बस्नुपर्ने नियमको बचाव गर्नुहुँदै प्रधानमन्त्री जोनसनले कोरोनाबाट बच्न चुस्त रूपमा अघि बढ़नुपर्ने र आइपरेको खण्डमा अरू देशबाट फर्केकालाई पनि क्वारेन्टीन अनिवार्य गर्न सकिने बताउनु भएको छ। यसैबीच जर्मनीका सार्वजनिक स्वास्थ्य निकायका प्रमुख लोथर विलिरले बढ़दै गरेको संक्रमितको संख्या खतराको संकेत भएको बताउनु भएको छ। प्रमुख लोथरले जर्मन जनताको लापरवाहीका कारण जोखिम बढ़ेको बताउनु भएको छ। विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण गत 24 घण्टामा अमेरिकामा 1178 जनाको मृत्यु भएको छ भने नयाँ संक्रमित 61,682 थपिएका छन्। गत 24 घण्टामा ब्राजिलमा 955 जनाको मृत्यु भएको छ भने थप संक्रमित 41,169 रहेका छन्। छिमेकी राष्ट्र भारतमा गत 24 घण्टामा 776 जनाको मृत्यु भएको छ भने 49,632 नयाँ संक्रमित थपिएका छन्। विश्वभर अहिलेसम्म 1,68,00,000 भन्दा बढ़ी संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या 6,62,000 भन्दा बढ़ी नागेको छ। यसैगरी 1,43,08,000 भन्दा बढ़ी संक्रमित निको भई घर फर्किएका छन्। अब आर्थिक समाचार।
राष्ट्रिय योजना आयोगले प्रत्येक वर्ष आयोजना हुने राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई थप प्रभावकारी बनाउने सम्बन्धमा मंगलबार योजना आयोगमा छलफल गरेको छ। छलफलमा बोल्दै योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर पुष्पराज कणेलले योजना आयोगको गठन आदेश अनुसार आयोगका कामहरूको आधारमा नै अनुगमन र मूल्याङ्कनको कामलाई प्रभावकारी रूपमा अघि बढ़ाउन आवश्यक भएको बताउनुभयो। उहाँले स्थानीय तहमा जाने समपूरक र विशेष अनुदानको अनुगमन गर्न निर्देशिका बनाएर अघि बढ़न आयोगका पदाधिकारीहरूलाई निर्देशन दिनुभयो। योजना आयोग अनुगमन महाशाखाद्वारा आयोजित छलफलमा योजना आयोगका सदस्यहरू डाक्टर रामकुमार फुयाल, डाक्टर कृष्ण प्रसाद ओली, डाक्टर दिलबहादुर गुरूङ तथा डाक्टर उषा झाले योजना आयोगले राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई प्रभावकारी बनाउन र त्यहाँ भएका निर्णयहरूको कार्यान्वयनप्रति सम्बन्धित निकायलाई अझ बढ़ी जिम्मेवार र जवाबदेही बनाउनु आवश्यक भएकोमा जोड़ दिनुभएको थियो। कार्यक्रममा योजना आयोगका विभिन्न महाशाखाका प्रमुखहरू र कार्यक्रम निर्देशकहरूले राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक हुनुभन्दा पहिला योजना आयोगमा निरन्तर रूपमा छलफल हुनुपर्ने, राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकले गरेका निर्णयहरूको सम्बन्धित निकायहरूसँगको समन्वयमा कार्यान्वयनमा जोड़ दिनुपर्ने, राष्ट्रिय गौरवका र रूपान्तरणकारी योजनाहरूको छुट्टै अनुगमन प्रतिवेदन आउनुपर्ने लगायतका विषयहरू उठाउनु भएको थियो। कार्यक्रम अनुसार प्रधानमन्त्रीको अध्यक्षतामा हुने राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक प्रत्येक वर्ष साउन मसान्तसम्ममा गरिसक्नुपर्ने व्यवस्था रहेको छ। चीनको सिचुवान प्रान्तको कान्स प्रिफेक्चरमा बुधबारदेखि हुने अन्तर्राष्ट्रिय हिमाली पर्यटन तथा सांस्कृतिक मेलामा नेपाललाई थीम कन्ट्रीका रूपमा प्रस्तुत गरिने भएको छ। मेलाको मुख्य आकर्षण हस्तकला प्रदर्शनीमा 30 कक्षमा नेपाली सामग्री राखिने भएको छ। मेलामा विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी र पर्यटकीय नगरी पोखराको प्रवर्धन गरिने कार्यक्रम रहेको छ। नेपालको प्रतिनिधित्व एवं समायोजन गर्ने जिम्मा पाएको साइनो नेपाल मीडिया सोसाइटीका अनुसार 3 दिवसीय मेलाकै अवसर पारेर नेपाल चीन साना तथा मझौला उद्योग प्रवर्धन सम्बन्धी कार्यशाला समेत आयोजना हुनेछ। मेलामा थीम कन्ट्रीका रूपमा नेपाललाई प्रस्तुत गरिए पनि नेपाल सरकारलाई कुनै आर्थिक भार नपर्ने गरी कार्यक्रमको आयोजना गरिएको छ। एकीकृत भन्सार जाँच चौकी रानी विराटनगरले आर्थिक वर्ष 2076-77 कुल 28,36,34,00,000 राजस्व संकलन गरेको जनाएको छ। सो अवधिमा कार्यालयले कुल 49,64,60,46,000 राजस्व संकलन गर्ने लक्ष्य प्राप्त गरेकोमा 21,28,26,17,000 कम अर्थात 57.13% मात्र राजस्व संकलनको लक्ष्य प्राप्त गरेको जनाएको छ। कार्यालयबाट प्राप्त जानकारी अनुसार आर्थिक वर्ष 2075-76 कुल 42,53,19,18,000 राजस्व संकलन गर्ने लक्ष्यमा 38,28,94,88,000 राजस्व संकलन भएको थियो। अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। शुरूआती कारोबारमा उच्च रूपले बढ़ेको सुनको मूल्य कारोबारका क्रममा केही घटे पनि रेकर्ड बनाउने क्रम जारी नै रहेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य मंगलबार प्रति अंश $1,947 कारोबार भएको छ। शुरूआती कारोबारमा सुनको मूल्य $40 भन्दा धेरैले बढ़ेर $1,980 बिन्दु पार गरेको थियो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
आईसीसी विश्व क्रिकेट लीग 2 अन्तर्गत नेपाल, नामेबिया र स्कटल्याण्डको सिरिजका लागि आईसीसीले सबै देशलाई उपयुक्त समयका लागि पत्रचार गरेको छ, जसमा यो सिजनका लागि तीनवटै देशसँग उपयुक्त समयका लागि अन्तिम छलफल गरेपछि सिरिजको मिति फाइनल हुने भएको छ। आईसीसीले नामेबिया, स्कटल्याण्ड र नेपाल क्रिकेट संघलाई यसअघि कोरोना भाइरसका कारण स्थगित भएको यो सिरिजलाई नामेबिया नै गर्ने योजना आईसीसीको रहेको छ। क्यानसँग आईसीसीले मागेको जवाफमा क्वारेन्टाइनको समस्या नभएमा र अन्तर्राष्ट्रिय उडान खुलीमा प्रतियोगितामा भाग लिने जवाब पठाएको छ। यो विषयमा थप छलफल हुने आईसीसीले बताएको छ। नेपाल, स्कटल्याण्ड र नामेबिया बीचको सिरिज अप्रेलमा हुने तालिका थियो, तर कोरोनाका कारण यो प्रतियोगिता सरेको हो। त्यस्तै नेपालले पीएनजी र स्कटल्याण्डमा खेल्ने सिरिज पनि स्थगित भएको थियो। क्यारेबियन प्रिमियर लीग खेल्नका लागि जाने तयारीमा रहेका सन्दीप लामिछानेले पीसीआर परीक्षण गरेका छन्। शुक्रबारसम्म सीपीएल खेल्नका लागि उड्ने तयारीमा रहेका सन्दीपले मंगलबार काठमाडौँको एक अस्पतालमा आफ्नो पीसीआर परीक्षण गरेका हुन्। सन्दीप सीपीएलका लागि बिहिबार वा शुक्रबार जाने सम्भावना रहेको छ, जसको टुंगो लाग्नका लागि सीपीएल आयोजक तथा बार्बाडोस र सेन्ट लुइसबाट आउनुपर्ने जवाब कुरी राखिएको छ। खेलकुद मन्त्रालयको पहलमा नै सन्दीप सीपीएल खेल्न जाने तयारीमा छन्। उनी जाने सम्भावना धेरै रहेको र अन्तिम जवाब कुरिरहेको उनका व्यवस्थापक रमन सेवाकोटीले जानकारी दिए। अगस्त 18 शुरू हुने सीपीएलको खेल तालिका पनि सार्वजनिक भइसकेको छ, जसमा सन्दीपको टीम जम्मैका तलावासले पहिलो खेलमा सेन्ट लुइससँग खेल्ने भएको छ। पोखरामा राम्रो पूर्वाधार भएमा र नियमित प्रतियोगिता भएमा क्रिकेटको क्रेज कस्तो छ भन्ने दुई पटक भएको पोखरा प्रिमियर लीगले देखाइसकेको छ। त्यसैलाई मध्यनजर गरेर कास्की जिल्ला क्रिकेट संघले पोखरामा व्यवस्थित एकाडेमी सञ्चालन गर्ने योजना बनाएको छ। संघले क्रिकेट एकाडेमी सञ्चालनका लागि कार्यविधि तयार पारेर काम शुरू गर्ने तयारी गरेको छ। कास्की जिल्ला क्रिकेट संघले सेल्टर क्रिकेट एकाडेमी कास्कीको नाम दिएर कार्यविधि सहित क्रिकेट विकासको योजना अगाडि बढ़ाएको छ। नेपालमा ग्रासरूटको क्रिकेट विकासका लागि एकाडेमी जरूरी रहेको भन्ने कुरा ध्यानमा राखेर यो योजना अगाडि बढ़ाइएको कास्की जिल्ला क्रिकेट संघका कोषाध्यक्ष चन्द्र गुरुङले बताउनुभयो।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। देशभर मनसुनी वायुको प्रभावका कारण देशका केही स्थानमा वर्षा भइरहेको छ। आज देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै गण्डकी प्रदेश, प्रदेश पाँच र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र प्रदेश एक, प्रदेश दुई, बागमती प्रदेश र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्ड उपत्यकाको रेकर्ड गरिएको अधिकतम तापक्रम 28.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.4 डिग्री सेल्सियस, वर्षा 7.2 मिलिमिटर, सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाण्ड उपत्यकाको अधिकतम तापक्रम 28 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय आज बिहान 5:26 भयो भने सूर्यास्त भरे साँझ 6:55 हुनेछ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। पार्टीमा देखिएको आन्तरिक विवादको समाधान गर्न प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मा दिइने नेकपा बैठकको निर्णय। विवाद समाधानका विषयमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीद्वारा उपाध्यक्ष वामदेव गौतमसँग छलफल। मनसून पुनः सक्रिय भएसँगै देशका विभिन्न भागमा बाढ़ी पहिरोका कारण 8 मृत्यु, 6 बेपत्ता। हिजो एकै दिन काठमाडौँ उपत्यकामा 53 कोरोना संक्रमित थपिए। संक्रमित बढ़ेसँगै काठमाडौँ उपत्यका प्रवेश गर्ने हरेक व्यक्तिको कोरोना परीक्षण गरिने स्वास्थ्य मन्त्रालयद्वारा जानकारी। राप्रपा नेता एवं पूर्व मन्त्री सुनिल बहादुर थापा नेपाली कांग्रेसमा प्रवेश र ईद उल अदाको विदाको समयमा यो साता 3 युद्ध विराम गर्ने विद्रोही तालेवान समूहको घोषणा। बिहान 7 बजेको समाचार यही पूरा हुन्छ। हौस् त नमस्ते।